नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 39 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भारतसँगको सन् 1950 को सन्धिमा रहेका असमान व्यवस्था हटाउने प्रबुद्ध समूहको सहमति बैठक भोलि सकिने।
वैशाखको शुरूदेखि नै मतदाता शिक्षा शुरू गर्ने निर्वाचन आयोगको तयारी। मन्त्रीहरूले पार्टीको कार्यक्रममा जाँदा सरकारी गाड़ी प्रयोग गर्न नपाउने।
असन्तुष्ट मधेसी दललाई सहमतिमा ल्याउने प्रयास ठप्प। पछिल्ला 5 दिनमा औपचारिक छलफल समेत हुन सकेन।
विश्वमा अहिले 60,000 प्रजातिका बोट बिरुवा रहेको अध्ययनको निष्कर्ष। वन फणानी र मौसम परिवर्तनका कारण 58% बिरुवा जोखिममा।
र पुलिसलाई हराउँदै नेपाल आर्मी माई भ्याली गोल्ड कप फुटबलको फाइनलमा। इन्डियन प्रिमियर लिग आइपीएलको 10 संस्करण आजदेखि शुरू।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको बैठकमा सन् 1950 को सन्धिमा रहेका असमान व्यवस्था हटाउने सहमति भएको छ। आजदेखि काठमाडौँमा शुरू भएको ईपीजीको तेस्रो बैठकले सन्धिका असमान व्यवस्था हटाउने निर्णय गरेको हो। नेपाल र भारतबीच भएको शान्ति तथा मैत्री सन्धि असमान भएको भन्दै नेपालका राजनैतिक दलले आवाज उठाउँदै आएका बेला त्यसलाई संशोधन गर्ने औपचारिक प्रक्रिया शुरू भएको छ। नेपालका तर्फबाट तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेर र भारतका तर्फबाट राजदूत चन्द्रेश्वर प्रसाद नारायण सिंहले हस्ताक्षर गरेका थिए। 10 धारा रहेको सन्धिमा हस्ताक्षरको वरियतादेखि अधिकांश विषय असमान रहेको विज्ञहरूले बताउँदै आएका छन्। यसअघि भएका 2 बैठकमा नेपाली पक्षले सन् 1950 को सन्धि पुनरावलोकन गर्न गम्भीरतापूर्वक विषय उठाएका थिए। यसअघि सन्धि पुनरावलोकन गर्न अस्वीकार गर्दै आए पनि प्रबुद्ध समूह गठनपछि भने भारतीय पक्ष सकारात्मक बन्दै आएको छ। प्रबुद्ध समूहमा नेपाल र भारतका तर्फबाट 4-4 सदस्य छन्। गएको वर्ष फागुनमा पूर्णता पाएको समूहले दुवै देशलाई सन्धि पुनरावलोकन गर्न साझा प्रतिवेदन दिनेछन्।
विकासको पहल, चुनावी चहल पहल।
निर्वाचन आयोगले वैशाखको शुरूदेखि नै मतदाता शिक्षा शुरू गर्ने तयारी गरेको छ। आयोगका अनुसार अहिले प्रशिक्षक र सामाजिक परिचालकलाई तालिम दिने काम भइरहेको छ। प्रशिक्षक र सामाजिक परिचालक तालिम लिएर फर्के लगत्तै उनीहरूले घर घरमा पुगेर मतदाता शिक्षा दिने आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार मतदाता शिक्षाका लागि आवश्यक पर्ने सामग्री आयोगले संकलन गरिरहेको छ। यो महिनाभरि सामग्री संकलन भइसक्ने र त्यसपछि जिल्लामा पठाइने उहाँले बताउनुभयो। मतदाता परिचय पत्र र मतपत्र छपाईको काम पनि तीव्र रूपमा भइरहेको उहाँले जानकारी दिनुभयो। मतदाता शिक्षाकै बेला मतदाता परिचय पत्र पनि वितरण गर्ने निर्वाचन आयोगको तयारी छ।
मन्त्रीहरूले पार्टीका कार्यक्रममा सहभागी हुँदा सरकारी गाड़ी प्रयोग गर्न नपाउने भएका छन्। निर्वाचन आयोगको आज बसेको बैठकले निर्वाचन आचार संहिता पालना गर्न भन्दै मन्त्रीहरूले राजनैतिक दलले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा सरकारी गाड़ीको प्रयोग गर्न नपाइने नीतिगत निर्णय गरेको प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिनुभयो। यसअघि आयोगले मन्त्रीलाई जिल्ला सदरमुकामसम्म मात्र जान पाउने व्यवस्था गरेकोमा अहिले केही खुकुलो र सहज गराएको पनि आयोगले जनाएको छ। यस्तै चुनावमा भाग लिने उम्मेद्वारले वैशाख 16 उम्मेद्वारी दिने र वैशाख 19 चुनाव चिन्ह पाउने भन्दै त्यसपछि मन्त्रीहरूले कुनै पनि कार्यक्रममा भाग लिन नपाउने आयोगले निर्णय गरेको छ। आयोगको बैठकले आचार संहिता पालना सम्बन्धी नीतिगत निर्णयलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ।
वैशाख 31 गते हुने स्थानीय तहको चुनाव नजिकिँदै गर्दा दलहरूले तयारी तीव्र पारेका छन्। ठूला दलहरू कांग्रेस, एमाले र माओवादी सहित अरू दलहरूले मतदातालाई आकर्षित गर्ने कार्यक्रम ल्याउन विभिन्न पक्षसँग छलफल थालेका छन्। कांग्रेसले नेता महेश आचार्यको संयोग जगत्वमा गठित घोषणापत्र निर्माण समितिलाई बुद्धिजीवीहरूले जनजीविका र लोकप्रिय कार्यक्रम समेट्न सुझाव दिएका छन्। पार्टी कार्यालय सानेपामा भएको छलफलमा अर्थविद विश्वम्भर प्याकुएल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्मा लगायतका कांग्रेस निकट बुद्धिजीवीहरूले प्रतिपक्षी एमालेलाई काउन्टर दिने गरी घोषणापत्र तयार पार्न सुझाव दिएका छन्। यस्तै उनीहरूले स्थानीय तहको चुनावमा नेताका व्यक्तिगत मान्छे र गुटका भन्दा पनि लोकप्रिय जनमतको छवि भएका उम्मेद्वार चयन गर्न भनेका छन्। अधिकांश वक्ताले केन्द्रीय घोषणापत्रसँगै स्थानीय मुद्दा समेटिने गरी स्थानीय तहमा समेत घोषणापत्र बनाउनुपर्ने सुझाव दिएको कांग्रेसले जनाएको छ। बुद्धिजीवीहरूसँगको छलफलमा सभापति शेरबहादुर देउवाले मुलुकको समसामयिक जटिल राजनैतिक परिस्थितिमा ठूलो पार्टीका नाताले कांग्रेसलाई बढ़ी चुनौती थपिएको बताउनुभयो। समिति संयोजक आचार्यले स्थानीय सरकार नागरिकको घर दैलोमा पुग्ने सरकार भएकोले घोषणापत्रमा पूर्वाधार, कृषि, पर्यावरण, पानी, माटो, सिंचाई, सड़क निर्माणका विषय तथा ज्येष्ठ नागरिक, असहाय महिला, बालबालिका, जनताका दैनिक जीविकोपार्जन का समस्या समाधानलाई पनि घोषणापत्रमा स्थान दिने बताउनुभयो। समितिले घोषणापत्रका बारेमा सुझाव लिन पर्सि शुक्रबार पार्टी केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठक पनि बोलाएको छ।
एमाले भने सबै केन्द्रीय सदस्य, केन्द्रीय निकाय, सल्लाहकार परिषद, केन्द्रीय विभाग, जनसंगठनका केन्द्रीय पदाधिकारी तथा सदस्य र सांसदलाई अर्को हप्तासम्म सम्बन्धित भूगोलमा पुगेर चुनावी अभियानमा सहभागी हुन जिम्मेवारी दिएको छ। एमाले विज्ञहरूबाट राय लिएर घोषणापत्रलाई अन्तिम रूप दिने तयारी भइरहेको पनि जनाएको छ। प्रवासमा रहेका सबै नेपालीलाई पनि स्वदेश फर्किएर चुनावमा भाग लिन एमाले अपील गरेको छ। संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रले पनि घोषणापत्र निर्माण र उम्मेद्वार छनौटको काम अन्तिम चरणमा पुगेको जनाएको छ।
संविधानप्रति असन्तुष्ट मधेसी दललाई सहमतिमा ल्याउने प्रयास ठप्प भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल चीनबाट फर्किएपछि यही वैशाख 18 गते पाँच बुझामा सहमति नजिक पुगिएको भन्दै निस्किएका दलहरूबीच त्यसपछि एकपटक पनि औपचारिक अनौपचारिक छलफल हुन सकेको छैन। सीमांकनको विवाद आयोगमा पठाएर भाषा र नागरिक, राष्ट्रिय सभाको गठनमा स्थानीय तहको अधिकार कटौती गर्ने विषयमा सहमति नजिक पुगेको बताए पनि सरकार र मधेसी मोर्चा बीच पाँच दिन बितिसक्दा समेत थप छलफल नभएको हो। तराईका जिल्लामा स्थानीय तहको संख्या बढ़ाउने विषयमा पनि मोर्चा र सरकार पक्षीय दल सकारात्मक थिए। अनौपचारिक रूपमा दुई पक्षबाट गठन गरिएको कार्यदल तहमा पनि छलफल हुन सकेको छैन। सद्भावना पार्टीका महासचिव मनिष सुमनले सरकारी पक्षले मोर्चासँग छलफलका लागि सम्पर्क नै नगरेको जानकारी दिनुभयो। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले पनि पाँच बुदा अघि सारिए पनि त्यसमा ठोस रूपमा मोर्चासँग छलफल हुन नसकेको उज्यालोसँग स्वीकार गर्नुभयो। मधेसी दललाई सहभागी गराउन तराईका जिल्लामा चुनाव सार्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावप्रति सत्तारूढ कांग्रेसले नै असहमति जनाएपछि सरकारी पक्षबाट छलफलको प्रयास हुन नसकेको स्रोतको भनाइ छ। मधेसी दलहरूले केही दिन अघि बनेको सकारात्मक वातावरण निराशमा परिणत हुँदै गएकोले चैतपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताउन थालेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संहिताको जग बसाल्न स्थानीय तहको चुनाव जरूरी भएको बताउनु भएको छ। माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडामा भएको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री दाहालले परिवर्तनका उपलब्धि जोगाउन चाहने सबै पार्टी स्थानीय चुनावमा सहभागी हुनै पर्ने बताउनुभयो। माओवादीले जनयुद्धकालदेखि उठाउँदै आएका संहिता, गणतन्त्र, लोकतन्त्र, समावेशिता, समानुपातिक सहभागिता जस्ता मुद्दा नयाँ संविधान मार्फत संस्थागत गरिएको बताउँदै प्रधानमन्त्री दाहालले स्थानीय तहको चुनाव सफल पार्नु राष्ट्रको प्रमुख कार्यभार भएको दावी गर्नुभयो।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, दलित जनजाति पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक बीच एकता भएको छ। आज काठमाडौँमा कार्यक्रम गरेर गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, शिवलाल थापा नेतृत्वको जनमुक्ति र यशोदा कुमारी लामा नेतृत्वको दलित जनजाति पार्टी बीच एकताको घोषणा गरिएको हो। एकतापछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राखिएको छ भने अध्यक्षमा विजय कुमार गच्छदार हुनुहुन्छ। तीनवटा पार्टीको एकीकरणपछि नेपाल लोकतान्त्रिक फोरम 17 सीटसहित संसदको पाँचौं ठूलो दल बनेको छ।
दलीय आधारमा चुनाव चिन्ह पाउनुपर्ने आफूहरूको मागमा पहल गरिदिन नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ। जवाफमा कांग्रेस सभापति देउवाले अध्यादेश जारी गरेर भए पनि दलीय आधारमा चुनाव चिन्ह दिनका लागि आफूले पहल गर्ने बताएको नयाँ शक्तिले जनाएको छ। नयाँ शक्ति लगायतका केही दलले स्थानीय तह निर्वाचन ऐन 2073 संशोधनका लागि दबाव दिँदै आएका छन्। ऐनमा संसदमा प्रतिनिधित्व नभएका दलले दलको चुनाव चिन्ह नपाउने व्यवस्था छ। उनीहरूले संसदमा प्रतिनिधित्व नगर्ने दललाई पनि दलकै हैसियतमा चुनाव चिन्ह प्रदान गर्न माग गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको पूर्वी क्षेत्रमा धार्मिक तथा पर्यटकीय प्रचुरता प्रशस्त भएकोले यसको संरक्षण सम्वर्धनका लागि दिगो विकास आवश्यक रहेको बताउनु भएको छ। सुनसरीको चतरामा रहेको रामानन्दचार्य सेवा पीठ परिसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पूर्व क्षेत्रको विकास गर्न सके नेपाल आफैमा समृद्ध देश बन्न सक्ने सम्भावना रहेको बताउनुभयो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
उज्यालो क्विज, आजको प्रश्न।
एउटा वयस्क मानिसको अस्थि पञ्जरमा कतिवटा हड्डी हुन्छन्?
ए 105, बी 206।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3566 एसएमएस गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भारतसँगको 1950 सन्धिमा रहेका असमान व्यवस्था हटाउने प्रबुद्ध समूहको सहमति, वैशाखको शुरूदेखि नै मतदाता शिक्षा शुरू गर्ने निर्वाचन आयोगको तयारी, मन्त्रीहरूले पार्टीको कार्यक्रममा जाँदा सरकारी गाडी प्रयोग गर्न नपाउने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, ठूला चट्टान सहितको पहिरो खसेर गुडिरहेको गाडी पुरिएको र दुईजनाको ज्यान समेत गएको घटनापछि यात्रुलाई मुगलिन नारायणघाट सड़क खण्ड सम्झँदा समेत डर लाग्छ। एकातिर डर त छँदैछ, अर्कोतिर जाम र धुलोले पनि उत्तिकै हैरानी बेहोर्नुपर्छ। पहाड़ र चट्टान फोडेर सड़क फराकिलो बनाउने काम कहिलेसम्म सकिएला त? चितवनबाट उज्यालो सहकर्मी राधेश्याम खतिवडाको रिपोर्ट।
मुगलिन नारायणघाट सड़क खण्ड भएर यात्रा गर्ने यात्रु र गाड़ी चलाउने चालक सहचालकले डरसँगै शास्ति पनि उत्तिकै खेप्नुपर्छ। सड़क बनाउन थालिएको महिनौ भइसक्यो, तर समस्या उस्तै छ। दैनिक 6 घण्टा बन्द, बन्दपछिको गाड़ीको चाप र सुक्खा पहिरोसँगै हिलो र धुलोका कारण यात्रा सहज हुन सकेको छैन। चैत 15 गतेदेखि नारायणघाट मुगलिन सड़क खण्डमा बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म एम्बुलेन्स बाहेकका गाड़ी रोकेर काम हुँदै आएको छ। 1.5 घण्टामा पार हुने 36 किलोमिटर दूरीको सड़क पार गर्न 6 घण्टासम्म लाग्ने गरेको छ। सो सड़क खण्ड हुँदै दैनिक झण्डै 10,000 गाड़ी हुइकिन्छन्। विश्व बैंकको 2 अरब 90 करोड़ रुपियाँ आर्थिक सहयोगमा सड़क निर्माण थालिएको हो। 60 किलो 22 किलो चेपाङ डाँडा जलबिरे घुमाउने क्षेत्रका पहाड़का भित्ता काटेर बाटो फराकिलो बनाउने काम भइरहेको छ। यात्रु मात्र होइन सड़क खण्डमा गाड़ी चलाउने चालकको पीड़ा पनि त्यस्तै छ। गाड़ी चालक मकवानपुरका विकास अधिकारी
सहने पनि एउटा सीमा हुने भए जति चाँडो बन्नु पनि त नभन्दाखेरिको अवस्थाले चाहिँ अब सार्वजनिक सवारी साधन लगायत व्यक्तिगत सवारी साधनमा चाहिँ अलिक बढी नै समस्या चाहिँ देखाएको छ।
सड़क खण्डमा यात्रु र गाड़ी चालकले यसरी शास्ति खेप्न थालेको धेरै भइसक्यो। काम कहिले सकिन्छ त? मुगलिन नारायणघाट सड़क निर्माण आयोजनाका प्रमुख चन्द्र नारायण यादव
भनौँ 2 वर्षको सम्पन्न हुनुपर्नेमा चाहिँ 3 वर्ष चाहिँ लाग्ने देखिन्छ। 1 वर्ष चाहिँ ओभरअल चाहिँ प्रोजेक्ट चाहिँ डिले हुन्छ।
1 वर्षदेखि निर्माण काम शुरू भएको यो सड़क खण्डमा अग्ला डाँडाका भित्ता काटेर सड़क फराकिलो पार्ने काम भइरहेको छ। गएको सोमबार घुमाउनेमा सुक्खा पहिरो झर्दा 2 जनाको ज्यान गयो, 2 जना घाइते भए, 4 वटा गाड़ीमा क्षति पुग्यो। जोखिम आकलन नगरेकै ठाउँबाट पहिरो झरेको जानकारी दिँदै फेरि आयोजना प्रमुख यादव
त्यो पोइन्टमा जोखिम हुन्छ भन्ने आकलन पनि गरेको थियो हाम्रो रिपोर्टहरूले पनि त्यो कुरा चाहिँ किनकि रकै थियो त्यहाँ पहिलेदेखि नै त्यो रक भएर अप्ठ्यारो भएर चाहिँ भनौँ विस्तार भएको थिएन चाइनिजहरूको पालादेखि नै त्यो कुराहरू त्यही अवस्थामा थियो। हामी त जस्ट तल टच पनि गराएको थियौँ माथिबाट चाहिँ काट्दै काट्दै चाहिँ आइराखेका थियौँ। तल पनि बिचबिचमा अप्ठ्यारो छ कि भनौँ जान्छ कि भनेर मसिनहरूले गर्दाखेरि चाहिँ चेक पनि गर्थ्यौँ तर त्यस्तो किसिमको केही पाएनौँ।
सड़क निर्माणको काम भइरहेको नारायणघाट मुगलिङ सड़क खण्डमा दुर्घटना बढी हुने गरेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षमा मात्रै यो सड़क खण्डमा दुर्घटनामा परि 42 जनाले ज्यान गुमाएका छन्, 87 जना घाइते बनेका छन्। दुर्घटना दोहोरिन नदिन के हुँदैछ त? जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्त
यो ठाउँमा चाहिँ पहिरो जान सक्छ, यो ठाउँमा चाहिँ असुरक्षित हुन सक्छ भनेर सबैले देख्ने गरी ठाउँ पहिचान गरेर सबैले देख्ने गरी होर्डिङ बोर्डहरू फ्ल्याक्स बोर्डहरू राख्ने र सबैलाई जानकारी गराउने भन्नेसम्म निर्णय भएको छ। ठेकेदार कम्पनीहरूको तर्फबाट जब 6 घण्टा बन्द पछिको अवस्था छ त्यसमा धुलो नहुने हिलो नहुने खाल्टाखुल्टी नहुने दुवै तर्फको सवारी सुसञ्चालन हुने व्यवस्थाको लागि उहाँहरूबाट चाहिँ प्रतिबद्धता आएको छ, हामी त्यो व्यवस्था गर्छौँ।
निर्माण कम्पनीलाई ठेक्का दिँदा 2074 वैशाखमा काम सक्नुपर्ने सम्झौता भएको थियो। प्रगति हेर्दा तोकिएको समयमा काम नसकिने अवस्था भएकोले उपकरण र जनशक्ति थप गरेरै भए पनि कामलाई तीव्र पार्नुपर्ने देखिन्छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। रेबिज विरूद्धको खोपको माग बढे पनि आवश्यकता अनुसार सम्बन्धित जिल्लामा ढुवानी भएको छैन। खोपका लागि गरिएको टेण्डरपछि मात्र किस्ताबन्दीमा औषधि आउने गर्छ। सरकारले 3 वर्षदेखि गरेको टेण्डरको अन्तिम किस्ता केही दिन अघि मात्र आइपुगेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक डाक्टर भीम आचार्यका अनुसार अन्तिम किस्तामा 54,000 खोप आएको छ। आयात गरिएका यी औषधि माग भएका जिल्लामा ढुवानी गर्ने काम भइरहेको उहाँले बताउनुभयो। नेपालमा महिनामा 25,000-30,000 रेबिज विरूद्धको खोपको आवश्यकता पर्दछ, तर त्यही अनुसार टेण्डर प्रक्रिया सहज नहुँदा खरिदमा समस्या छ। रेबिज विरूद्धको खोपको अभाव भएपछि सरकारले थप खोपका लागि यो वर्षको टेण्डर मार्फत खरिद प्रक्रिया शुरू गरेको छ। अहिले टेण्डर गरिएको खोप आउन 3-4 महिना लाग्ने महाशाखाले जनाएको छ।
चिनिया कम्पनी र नेपाली कम्पनी बीचको विवादका कारण रोकिएको गौतम बुद्ध विमानस्थलको निर्माण कार्य फेरि शुरू भएको छ। विमानस्थल निर्माणको ठेक्का पाएको चिनिया कम्पनी र सब कन्ट्राक्टर नेपाली कम्पनी बीच रकममा विवाद हुँदा विमानस्थलको काम 15 दिनदेखि रोकिएको थियो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको चिनिया कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन आफैले काम शुरू गरेको आयोजनाका निर्देशक एवं प्रमुख ओम शर्माले जानकारी दिनुभयो। आयोजना प्रमुख शर्माका अनुसार चिनिया कम्पनीले आफ्नै जनशक्ति प्रयोग गरेर विमानस्थलको टर्मिनल र अग्नि नियन्त्रण भवन तथा जहाज पार्किङ स्थलको निर्माण कार्य गरिरहेको छ। सन् 2017 डिसेम्बरसम्म काम सक्ने गरी नर्थ वेस्ट एभिएसन कम्पनीले 6,22,51,00,000 रूपियाँमा ठेक्का पाएको थियो, तर भूकम्प र नाकाबन्दीका कारण समस्या भएको भन्दै सन् 2018 जून महिनासम्म निर्माण कार्य सम्पन्न गर्ने गरी समय थप गरिएको छ।
म्याग्दीको दानादेखि पर्वतको खुर्कुटसम्म विद्युत प्रसारण लाइन निर्माणको काम थालिएको छ। नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजना अन्तर्गत अन्नपूर्ण गाउँपालिकाको दानादेखि कुस्मा नगरपालिकाको खुर्कुटसम्म 220 केवी क्षमताको प्रसारण लाइन निर्माण गर्न लागेको जनाएको छ। आयोजनाका इन्जिनियर यादव न्यौपानेले पहिलो चरणमा जग्गा प्राप्तिका लागि सहमति पाएको 12 ठाउँमा टावर निर्माणको काम शुरू भएको बताउनुभयो। 38.85 किलोमिटर दूरीमा 111 टावर निर्माण हुने भएका छन्। 2.90 अर्ब रूपियाँमा सम्झौता भएको आयोजना 2075 साउनभित्र सम्पन्न गर्ने लक्ष्य छ। मुस्ताङको टुक्चेमा 14 मेगावाट क्षमताको थापाखोला, म्याग्दीको नारच्याङमा 5 मेगावाट क्षमताको घलेम्दी खोला, 42 मेगावाटको मिस्त्री खोला आयोजना निर्माणाधीन अवस्थामा छन् भने 40 मेगावाटको राहुघाट लगायत दर्जनौं आयोजना निर्माण भइरहेकाले यो प्रसारण लाइन निर्माणलाई तीव्रता दिइएको हो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको,
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ, फोन नम्बर 41070007, 98511-72194,
41070007, 98511-72194।
बाल बालिकालाई घरेलु काम होइन विद्यालय पठाऊ।
सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ,
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल, सम्पर्क 01-42-46-024-42-9-301।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर, जिल्ला समन्वय समिति महोत्तरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लगाएको ताला 11 दिनपछि खुलेको छ। स्थानीय तह पुनर्संरचनाको विरोध गर्दै आएको मोर्चाका नेता तथा कार्यकर्ताले चैत 11 गते लगाएको ताला प्रहरीको सहयोगमा खोलिएको स्थानीय विकास अधिकारी युवराज पौडेलले बताउनुभयो। कार्यालयको दैनिक काम र सार्वजनिक सेवा प्रभावित भएकोले प्रहरीको सहयोगमा तालचा फुटाएर कामकाज शुरू गरिएको उहाँले बताउनुभयो।
सन् 2017 सबै नागरिकमा खानेपानीको पहुँच पुर्याउने सरकारी लक्ष्य गोर्खामा पूरा गर्न कठिन हुने देखिएको छ। सन् 2002 सरकारले बनाएको योजना अनुसार 15 वर्षभित्र सबैमा आधारभूत खानेपानीको पहुँच पुर्याउने लक्ष्य लिइएको थियो, तर भूकम्पका कारण धेरै खानेपानी आयोजनामा क्षति पुगेकाले समस्या भएको डिभिजन प्रमुख रत्नप्रसाद लामिछानेले बताउनुभयो।
पानीको अभावका कारण सप्तरीमा चैते धानको रोपाईमा समस्या भएको छ। नहरबाट पानी नआएको र लामो समयदेखि पानी नपरेका कारण चैते धान रोपाईमा समस्या आएको हो। चैतको पहिलो सातासम्म धान रोपाई सकिसक्नुपर्नेमा अहिलेसम्म पनि पानीको अभावका कारण रोपाई गर्न नसकेको हनुमान नगरका रामदेव यादवले बताउनुभयो।
जिल्ला कृषि विकास कार्यालय पर्वतले गाउँमै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ। सदरमुकाम आउँदा उपभोक्ताको खर्च बढ़ी हुने हुँदा गाउँमै पुगेर स्थलगत अध्ययन गरेर किसानसँग 25 साना सिंचाईका लागि योजना सम्झौता गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
लोड सेडिङ हटेको खबर हिजोको नेपाल दर्पणमा सुनेर कुलबहादुर थापा एसएमएसमा लेख्नुहुन्छ, कुलमान घिसिङका दृढ अठोटले आज देश उज्यालो भयो, देशको प्रगतिका लागि यस्तै केही सक्षम कर्मचारीको खाँचो छ।
नेपाल भारत बीचको सन्धि पुनरावलोकन गर्न प्रबुद्ध समूहको बैठक शुरू भएको खबरमा कृष्ण प्रसाद भूषाल फेसबुकमा प्रश्न गर्नुहुन्छ। यसभन्दा अगाडि पनि दुईपटक पुनरावलोकन भन्दै बैठक बसेकै हो, तर उपलब्धि के भयो? यदि मिल्छ भने सन्धि खारेज गरौं, होइन भने पुनर्लेखन गरौं। सन्धि सम्झौता मान्नुपर्ने बाध्यता नेपाल र नेपालीको मात्र नहोस्, भारतीय पक्षबाट हुने हस्तक्षेप र सीमा अतिक्रमणको विवाद सुल्झाउने गरी कुरा गरौं।
दाङको गोराही 11 खेमराज रोकाले 3556 पठाएको एसएमएसमा लेखिएको छ, हिजो आज सबै नेताहरूले सिंहदरबारको अधिकार नागरिकको ढोकामा पुग्यो भन्छन्, तर के अधिकार भन्यो भने अकमकाउँछन्। नागरिकलाई यसबारेमा प्रश्न पारिदिनु पर्यो।
इलामको इबाङ तीनका सौरभ छेत्रीले फेसबुकमा लेख्नु भएको छ, ब्याचलर र मास्टर गरेकाहरू गाउँमा काम छैन भन्दै हामी सहर छिर्छौं, अनि 10 कक्षासम्म पढेकाहरू गाउँमै बसेर मर्दा पर्दा सहयोग गर्छन्, मेलापात गरेर भए पनि खेत बाँझो हुन दिएका छैनन्, गाउँको विकासका लागि सदरमुकाम धाउने पनि उनीहरू नै हुन्। चुनावमा चाहिँ कम पढेका अनि नपढेकाहरूले केही गर्न सक्दैनन् भन्छन् पढेकाहरूले। के शैक्षिक योग्यताले सबै काम गर्न सक्छ र 10 पाससम्मकाले चाहिँ गाउँ विकास गर्न सक्दैनन् र?
अनि रचना जोशी फेसबुकमा प्रधान न्यायाधीशलाई सोध्नुहुन्छ, लोकसेवा आयोगलाई विपक्षी बनाएर दायर गरिएको रिटको सुनवाई 13 पटक स्थगित भएर स्वास्थ्य सेवा प्रवेशमा हजारौं स्वास्थ्य सहायक एचए रोकिएका छन्, दुर्गम गाउँमा स्वास्थ्य कर्मी छैनन् भनेर प्राय जस्तो समाचार आइरहन्छन्, अदालतमा आन्तरिकको मात्र रिट परेको हो अनि किन खुल्लाको नतिजा रोकिएको हो? के यसको कुनै समाधान छैन?
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र उजिर कार्की। नेपाल दर्पणमा अब एउटा विदेशको खबर। विश्वमा अहिले 60,065 प्रजातिका बोट बिरुवा रहेको नयाँ अध्ययनले देखाएको छ। बोटानिकल गार्डेन्स कन्जर्भेसन्स इन्टरनेशनल बीजीसीआईले विश्वभरमा गरेको अध्ययनबाट अहिले पृथ्वीमा 60,065 प्रजातिका बोट बिरुवा रहेको पाइएको हो। बीजीसीआईले विश्वभरमा रहेका 500 धेरै सदस्य संस्थाबाट तथ्याङ्क संकलन गरी बोट बिरुवाको नयाँ तथ्याङ्क सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। 58% बिरुवाका प्रजाति एकै देशमा मात्रै पाइने र ती प्रजाति जोखिममा रहेको उल्लेख गरिएको छ। वन फडानी तथा मौसममा आएको परिवर्तनका कारण पनि ती प्रजाति लोप हुने जोखिम छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपाल आर्मी इलाममा चलिरहेको तेस्रो माई भ्याली आमन्त्रण गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। इलामको ठूलो रंगशालामा आज भएको पहिलो सेमी फाइनलमा नेपाल पुलिस क्लबलाई 2-1 हराएर आर्मी फाइनलमा पुगेको हो। आर्मीलाई जिताउन टंक बस्नेत र सन्तोष तामाङले गोल गरे।
युनिभर्सिटी कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका खेलमा निष्ट कलेज र शहीद स्मारक कलेज विजयी भएका छन्। त्रिवी मैदानमा भएको पहिलो खेलमा निष्ट कलेजले पात्रन संयुक्त क्याम्पसलाई 110 रनले हरायो। यस्तै आजको दोस्रो खेलमा शहीद स्मारक कलेजले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई 6 विकेटले हरायो।
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज राति 12:45 लिग लिडर चेल्सी र म्यान्चेस्टर युनाइटेडले खेल्दैछन्। चेल्सीलाई उपाधि निश्चित जस्तै बनाउन तथा सिटीलाई शीर्ष 4 भित्र पर्न आजको खेल जित्नै पर्ने दबाव छ। आज राति 12:45 लिभरपुल र वर्नमाउथ तथा 12:30 क्रिस्टल प्यालेस र साउथह्याम्प्टन, आर्सेनल र वेस्टह्याम, हल सिटी र मिडल्सब्रो र स्वान्सी सिटी तथा टटनह्याम बीचको खेल हुनेछ। यस्तै स्पेनिस लालिगामा राति 12:15 बार्सिलोना र सेभिल्ला बीचको खेल हुँदैछ। लालिगामा राति 1:15 लिग लिडर रियल म्याड्रिडले लेगान्ससँग खेल्नेछ।
र इङ्ग्लिस प्रिमियर लिग आइपीएल क्रिकेटको 10 संस्करण आजदेखि शुरू भएको छ। र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको 10 संस्करण आजदेखि शुरू भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा अहिले हैदराबादमा साबिक विजेता सनराइजर्स हैदराबादले उपविजेता रोयल च्यालेन्जर्स बेंगलोरसँग खेलिरहेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले ताजा स्थितिमा दुई ओभरको खेल सकिँदा एक विकेट गुमाएर 23 रन बनाएको छ। हैदराबादका डेभिड वार्नर 14 रन बनाएर भर्खरै आउट भएका छन्। खेलअघि हैदराबादमा भव्य उद्घाटन समारोह भएको थियो। मे 21 चल्ने प्रतियोगितामा 8 टीमले 60 खेल खेल्नेछन्। सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बेंगलोर, दिल्ली डेयर डेभिल्स, किङ्स इलेभेन पञ्जाब, कोलकाता नाइट राइडर्स, मुम्बई इण्डियन्स, राइजिङ पुणे सुपर जायन्ट्स र गुजरात लायन्स सहभागी छन्। आईपीएल क्रिकेटको पछिल्लो अपडेट तपाईँले मोबाइलमा पनि पाउन सक्नुहुनेछ। त्यसका लागि मोबाइलको म्यासेज बक्समा सीआरआई टाइप गरेर 35566 एसएमएस गर्नुहोला।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भारतसँगको सन् 1950 सन्धिमा रहेका असमान व्यवस्था हटाउने प्रबुद्ध समूहको सहमति बैठक भोलि सकिने।
वैशाखको शुरूदेखि नै मतदाता शिक्षा शुरू गर्ने निर्वाचन आयोगको तयारी। मन्त्रीहरूले पार्टीको कार्यक्रममा जाँदा सरकारी गाड़ी प्रयोग गर्न नपाउने।
असन्तुष्ट मधेसी दललाई सहमतिमा ल्याउने प्रयास ठप्प। पछिल्ला 5 दिनमा औपचारिक छलफल समेत हुन सकेन।
विश्वमा अहिले 60,000 प्रजातिका बोट बिरुवा रहेको अध्ययनको निष्कर्ष। वन फणानी र मौसम परिवर्तनका कारण 58% बिरुवा जोखिममा।
र पुलिसलाई हराउँदै नेपाल आर्मी माई भ्याली गोल्ड कप फुटबलको फाइनलमा इन्डियन प्रिमियर लिग आइपीएलको 10 संस्करण आजदेखि शुरू।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र मोहन पौडेल पनि विदा हुन्छौ। नमस्कार।